नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी झण्डै 104 वर्ष पुगिसक्नुभएका वरिष्ठ ज्येष्ठ नागरिक नारायण प्रसाद रेग्मीसँग गत माघ 29 गते कुराकानी गरी प्रसारण गरिएको कार्यक्रमलाई पुनः प्रसारण गर्ने गरी उपस्थित भएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। खोटाङ जिल्लाको देप्रुङ मार्सेको बतासेमा सन् 1976 जन्मिनुभएका झण्डै 104 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक नारायण प्रसाद रेग्मीको परिवार हाल विराटनगर महानगरपालिका वडा नम्बर 3 कञ्चनबारी पिपलचुकमा बसोबास गर्दै आएको छ। हातपाउ चल्न र कान पनि सुन्न नसक्ने अवस्था हुनुभएका रेग्मी पनि कान्छो छोरासँग सँगै बस्दै आउनुभएको थियो। हामीले कुराकानी गर्दा त्यति बेला पनि उहाँ हिण्डुल गर्न खासै सक्नुहुन्थ्यो। कान अलिक कम सुन्छु भनेर बताउनुहुने उहाँ रुद्राक्षको माला जपिरहनुहुन्थ्यो। समाज सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मान्यता राख्ने उहाँले विभिन्न ठाउँमा पार्टी पौवा सत्तल समेत बनाइदिनु भएको छ। हामीसँगको कुराकानीमा पनि उहाँले अझै पनि समाजका लागि केही गर्ने इच्छा रहेको बताउनु भएको थियो। उहाँकी कान्छी बुहारी अञ्जु रेग्मीको सहयोगमा उहाँसँग हामीले कुराकानी गरेर कार्यक्रम तयार गरेका थियौं र गत माघ 29 गते प्रसारण समेत गरेका थियौं। तर दैवको लीला, गत चैत्र 25 गते वरिष्ठ ज्येष्ठ नागरिक नारायण प्रसाद रेग्मीको असामयिक निधन भयो भनेर परिवारले हामीलाई जानकारी दियो। भोलि उहाँको 45 दिनमा गरिने काम परेको छ। उहाँको परिवारको आग्रह र अनुरोधका आधारमा हामीले माघ 29 गते उहाँसँग कुराकानी गरी तयार पारेर प्रसारण गरेको सो कार्यक्रम भोलि हुने उहाँको 45 दिनमा गरिने कामको अवसरमा आज हामी जस्ताको तस्तै पुनः प्रसारण गर्दैछौं। तर यो कार्यक्रम प्रसारण गर्नु अघि उहाँ कस्तो खालको मानिस हुनुहुन्थ्यो, उहाँबाट अहिलेको पुस्ताले के सिक्न सक्छन्, उहाँमा के कस्ता इच्छा र आकांक्षाहरू रहेका थिए, परिवारले उहाँबाट के सिक्यो लगायतका बारेमा उहाँका कान्छा छोराका विचारलाई हामीले लिएका छौं।
नमस्कार, म कृष्ण रेग्मी, स्वर्गीय नारायण प्रसाद रेग्मीको कान्छो छोरा। बुवाको आज 7 गते 44 दिन हुँदैछ, भोलि 8 गते 45 कार्यक्रम उहाँको छ। 45 कार्यक्रम गर्दैछौँ। उहाँको दिव आत्माको चिर शान्तिको लागि हामीले भर्खरै बरा क्षेत्रमा पनि गरेर यसो पिण्डहरू गरेर यसो उहाँको सम्झनामा चाहिँ हामीले काम गऱ्यौँ। उहाँबाट हामीले दिनुपर्ने चाहिँ विशेष गरेर अहिलेका युवाहरू, हामी सबैले, युवाले मात्रै नभनौँ, हामी सबैले चाहिँ के एउटा शिक्षा लिनु पर्यो भने कि मान्छेले कर्म, आफ्नो कर्म गर्न चाहिँ छोड्नु भएन। राम्रो काम गऱ्यौँ, धार्मिक आस्थामा बसेर, एउटा आचरणमा बसेर आफूले गर्नुपर्ने कर्तव्यहरूमा चाहिँ कर्तव्यपरायण चाहिँ हुनुपर्छ भन्ने कुरो उहाँकोबाट चाहिँ हामीले पायौँ। अहिलेसम्मको उहाँको अनुभवमा उहाँले चाहिँ 98-99 वर्षकोसम्म उमेरमा पनि उहाँले चाहिँ आफ्नो व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्नुभयो। त्यो के भने एउटा समय बिताउनुलाई चाहिँ अर्थोपार्जन गर्नुभन्दा पनि उहाँ भन्नु पनि हुन्थ्यो, म यसै बसेँ भने त म त अब एक्लोपन छ, मेरो श्रीमती पनि छैनन्, तिमीहरू पनि काममा हिँड्छौ, त्यसले गर्दाखेरि म बिजी दिउँसरि कसरी दिन बिताउने होइन। त्यसले गर्दाखेरि मैले पनि यसो चाहिँ ऊ गर्नुपर्छ, भगवान्को नाम पनि लिने हो, मान्छेसँग भेट हुन्छ होइन, समय पर्छ भनेर चाहिँ उहाँले भन्नुहुन्थ्यो। र चाहिँ उहाँले चिउराजन आफ्नै घरमा चाहिँ तलब खोल्नु भएको थियो र त्यहाँ चाहिँ अब दिनमा 10-40 जनाको चाहिँ आवर दोहोर हुन्थ्यो र स्कुले नानीहरू पनि त्यही बाटो स्कुलहरू, त्यहाँ धेरैवटा स्कुल छ, स्कुल नानीहरू आउँदाखेरि पनि उहाँ चाहिँ चकलेट लिएर बस्ने, नानीहरूलाई त्यहाँ बोलाउने, खाना दिने, चकलेटहरू दिने। र चाहिँ चिउरामिलको बुवा भन्दा चाहिँ फेरि कान्तिपुर पब्लिकेसनमा पनि उहाँको चाहिँ प्रचार प्रसार पनि धेरै गरिएको थियो, पेपरमा पनि र रेडियोमा पनि कान्तिपुरबाट पनि आएको थियो। र उहाँ चाहिँ केटाकेटीहरूसँग पनि रमाउने र केटाकेटीलाई शिक्षा दिँदाखेरि पनि हाम्रो अब भनौँ उहाँका नातिहरू मेरा छोराहरूलाई अब अरू छोराहरूलाई पनि शिक्षा दिँदाखेरि बाबु हो त्यसै बस्नु हुँदैन, केही काम चाहिँ गर्नुपर्छ भन्ने चाहिँ उहाँ सल्लाह दिनुहुन्थ्यो। अहिले पनि मेरा छोराहरू बिता बाहिर छन्, उहाँहरूलाई उनीहरूलाई के भन्नुहुन्थ्यो भने तिमीहरू उहाँ बाहिर किन बस्छौ, आएर यहीँ नेपालमै गर न, मैले त यत्रो उमेरमा त गरेँ, एक्लो छोरो म गर्वै टुर हो, आज मैले चाहिँ यत्रो गरेँ जे भयो तिमीहरूलाई चाहिँ सुख दुःख जे दिएँ अहिलेसम्म चाहिँ राम्रै भएको छ भन्छन् सबैले। त्यसले गर्दाखेरि यहीँ आएर आफ्नै स्वदेशमै आएर चाहिँ केही गर्नुपर्छ है, गर्दाखेरि अब बरु मैले के गर्नुपर्छ तिमीहरूलाई सहयोग गर्छु भनेर चाहिँ त्यतिसम्म पनि शिक्षाहरू दिने। र उहाँको जेठो छोरा नै अहिले 84 वर्षको हुनुहुन्छ, जेठो छोरालाई पनि त्यसरी चाहिँ अब दाजु पनि अब होइन पहिले उपमेयर पनि हुनुभएको हो, यहाँ बसेर पनि केही गर्नुपर्छ, धार्मिक काम पनि गर्नु पर्यो, सामाजिक काम पनि गर्नु पर्यो, सँगसँगै आफ्नो कर्म पनि गर्नु पर्यो, कर्म त्यसै चाहिँ बस्ने होइन भनेर हामीलाई पटक पटक जो आउने पनि हामीलाई त भन्नुहुन्थ्यो भने त अरू आउनेलाई पनि केही गर्नुपर्छ बाबु, यसमा मैले कुनै लाभको लागि पैसा कमाएर अब केही गरौँला भन्ने मेरो उद्देश्य पनि होइन भनेर चाहिँ भन्नुहुन्थ्यो। समय कटाउनलाई एउटा कर्म गरिरहनुहुन्थ्यो, मान्छेहरूसँग चाहिँ बसेर त्यो काम गर्नुहुन्थ्यो। र युवा पिँढीहरूलाई चाहिँ विशेष गरेर चाहिँ युवा पिँढीलाई चाहिँ उहाँले चाहिँ प्रेरित गर्नका लागि चाहिँ के गरौँ, उहाँको शिक्षाबाट चाहिँ हामीले एउटा कुरा के लिनुपर्छ भने आफ्नो कर्म गर्न, कर्म गर्नलाई एउटा उमेरको कुनै बाधा रहँदैन, उमेरले कुनै सेक्दैन भन्ने कुरा चाहिँ उहाँले त्यो राख्नु भएको छ। मलाई त्यो अत्यधिक भित्रदेखि हृदयदेखि त्यो कुरा अहिले पनि छ, उहाँको अनुसरण गर्न सकियोस् भन्ने कुरो चाहिँ म लगायत मेरा परिवारलाई म भनि पनि रहेको छु र अरूलाई पनि म भन्ने गर्छु र त्यो उदाहरणै पनि छ त्यो क्षेत्रमा उहाँको कर्मको कारणले। त्यसले गर्दाखेरि अब यो गर्नु पर्यो। अर्को कुरो धार्मिक आचरण, धार्मिक आचरणमा चाहिँ अनिवार्य हामीले बस्नुपर्छ, आफ्नो हिन्दू धर्म अनुसार हामीले के गर्नुपर्ने हो त्यो कुरालाई चाहिँ अहिले व्यभिचारीहरू धेरै कुराहरू छ, समय अनुसार अलिकति समय अलिकति अर्कै किसिमको अलिकति पश्चिमातिर हामी ढल्किरहेको छौँ, त्यसमा होइन, आफ्नो संस्कार आफ्नो संस्कृतिलाई चाहिँ आफूले चाहिँ अँगाल्नै पर्छ र आफ्नो संस्कारभित्र हामीले बस्नै पर्छ भन्ने कुरो एउटा चाहिँ उहाँको शिक्षाबाट मैले पाएँ र अरूलाई पनि म यही अनुरोध गर्छु। र अर्को कुरा स्वस्थ जीवनयापन गर्नका लागि उहाँले चाहिँ एक दुईवटा कुराहरू भन्नुभएको छ, त्यो हामी सबैको लागि उदाहरण होस् भन्ने चाहिँ म पनि भन्छु सबैलाई, बाहिरको नखाने, घरको खाने र कम खाने, दुईचोटि तिनचोटि खाने, खाना चाहिँ जम्मा तर घरकै कुराहरू खाने, बाहिरको कुराले राम्रो गर्दैन, बाहिर आयोजनिक हुँदैन भन्ने कुरा चाहिँ उहाँले पटक पटक हामीलाई भन्नुहुन्थ्यो। र उहाँको खुवाईको आचरण मैले जबदेखि देखेँ तबदेखि उहाँको खुवाई एकदमै थोरै थियो र दीर्घजीवन हुनलाई र स्वस्थ हुनलाई चाहिँ एउटा चाहिँ के रहेछ भने शरीरलाई चाहिने भन्दा बढी हामी कहिले काहीँ खाउँछौँ गर्छौँ त्यो पनि होइन रहेछ, उहाँको लिमिट थियो एउटा, त्यो लिमिट भन्दा क्रस उहाँले मैले गरेको अहिलेसम्म देख्दा पनि देखेँ। र त्यसले गर्दाखेरि उहाँ आज 104 वर्षसम्म चाहिँ आफ्नो जीविको पालो राम्रो सहज जीवन बिताउनु भयो होइन, जान त सबैले पर्छ, एक दिन जान त सबैको हो, अन्तिम उद्देश्य नै जाने हो, आएपछि यो संसारमा आएपछि जाने नै हो, र उहाँले हामीले यही भन्छन् पनि हुन्थ्यो जाने हो तर आफ्नो कर्म गर्दै स्वस्थ जीवनयापन गर्नलाई धार्मिक आचरणमा बसेर चाहिँ कामहरू गर्नुपर्छ है भन्दाखेरि हामीलाई शिक्षा दिनुहुन्थ्यो। र म पनि अरूलाई पनि के अनुरोध गर्छु भने आफ्नो आचरणमा बसेर स्वस्थ जीवनयापन, शरीर सबैभन्दा ठुलो कुरो हो, स्वस्थ जीवन नै सबैभन्दा मन नै सबैभन्दा ठुलो कुरो स्वस्थ हो, त्यसले गर्दा पहिलो शरीरलाई हेर्नुहोस्, शरीरको आवश्यकता कत्रो कति छ त्यसमा चाहिँ आफूले परिधिभित्र बसेर आफूले चाहिँ गर्नुपर्छ होला जस्तो लाग्छ एउटा त्यो कुरा होइन। दोस्रो कुरा संसारमा उहाँले भन्नुहुन्थ्यो सम्पत्तिले कसैलाई पनि पुग्दैन, सम्पत्ति कसैको पनि होइन, हिजो पनि थिएन आज पनि छैन, कत्रा कत्रा राजा महाराजा उहाँहरू भन्नुहुन्थ्यो, अहिलेको अन्तिम अवस्था नै उहाँले भन्नुहुन्थ्यो, हामीलाई अहिले अलिकति म भावुक पनि हुन्छु उहाँले भनेको सम्झिँदाखेरि, सम्पत्तिले कसैलाई पनि पुग्दैन, राजा महाराजालाई पनि पुग्दैन, आखिरी अन्तिममा सम्पत्ति लिएर कोही जाँदो रहेछ, मेरै अगाडि पनि धेरै ठुल्ठुला मान्छेहरू उहाँले उदाहरण दिनुहुन्थ्यो, राजा महेन्द्रका कुरा गर्नुहुन्थ्यो होइन, राणाहरूका कुरा गर्नुभयो, राणाकाल त उहाँले खेपेरै आउनु भएको थियो होइन, त्यसपछि अब आफ्नो छिमेकी नरेन्द्र सर रिजालका कुरा गर्नुहुन्थ्यो होइन, सँगै अब छिमेकी पनि सँगै बसी भन्ने पनि हुन्थ्यो उहाँहरू, र उहाँलाई उदाहरण पनि दिनु, सम्पत्तिले कसैलाई केही काम गर्दैन, सबैभन्दा ठुलोको मित्रता हो, व्यवहार हो, राम्रो आचरण हो, बोली हो सबैभन्दा, उहाँले त अझ प्राथमिकता के दिनुहुन्थ्यो भने बोली हो, सबैसँग मिठो बोल, मिठो बोल त्यही नै तेरो तिम्रो सबैभन्दा ठुलो सम्पत्ति हो र त्यही हो तिम्रो आफ्ना मान्छे भने भन्दै उहाँले अहिलेसम्म यत्रो उमेरमा पनि 104 वर्ष उमेरमा कुनै पनि छोराछोरीलाई कहिले पनि अपशब्द बोलेर कहिले पनि भन्नु राजा बाबु गर्थ्यौ यस्तै कुराहरू गर्नुहुन्छ।
उहाँ हुनुहुन्थ्यो स्वर्गीय नारायण प्रसाद रेग्मीका कान्छा छोरा कृष्ण रेग्मी। आफ्ना पिताबाट सिक्न सकिने आचरण, व्यवहार र शिक्षाका बारेमा कार्यक्रममा बताउनुहुँदै कार्यक्रममा अब हामी प्रस्तुत गर्दैछौ झण्डै 104 वर्षको उमेरमा निधन हुनुभएका वरिष्ठ ज्येष्ठ नागरिक नारायण प्रसाद रेग्मीसँग गत माघ 29 गते कुराकानी गरी तयार पारेको कार्यक्रमको पुनः प्रसारण जस्ताको तस्तै।
हजुरको शुभ नाम के हो बुवा?
मेरो नारायण प्रसाद रेग्मी हो।
कति वर्ष पुग्नु भयो बुवा?
1976 साल माघ 4 गतेको हो। शनिबार द्वादशी तिथि ज्येष्ठ नक्षत्र 104 भएको हजुर।
104 वर्ष पुग्नु भयो?
104 वर्ष पुगेर माघ 4 गते।
कुन ठाउँमा जन्मिनु भएको बुवा?
म पूर्वत दिपुङ मार्सेको 85 भन्ने ठाउँमा सबै रेग्मीको मूल घर खोटाङ जिल्ला अहिले खोटाङ हो।
खोटाङ जिल्लामा जन्मिनु भयो अनि विराटनगर जानु भएको कति वर्ष भयो याद छ हजुरलाई?
आएको म 2019 सालमा।
अनि बुवाले बिहे कति सालमा गर्नु भएको, कति वर्षको हुनुहुन्थ्यो याद छ?
9 वर्ष एउटा छोरी पिताजी म गर्वहरू जानुभएछ सिधालु भएछ सबैको सिधालु भयो चाँडै 9 वर्षमा बिहे गरेको हजुर।
9 वर्षमा बिहे गर्नु भएको
हजुर?
9 वर्षको उमेरमा बिहे भयो। कुन ठाउँमा बिहे गर्नु भएको?
पूर्व केन्द्रमा कुविन्ने भन्छमा कुविन्ने हाँचेका भन्थे त्यता अल्की छोरी बिहे गरेको हजुर।
अनि आमा चाहिँ कति वर्षको हुनुहुन्थ्यो त्यति बेला?
उनी 9 वर्षको थिइन् सँगसँगै।
ए केटाकेटी हुनुहुँदो रहेछ। अहिले बुवाका पहिलाका साथी सङ्गीहरूसँग भेट हुन्छ त? बुवाका कतिजना छोरा छोरी हुनुहुन्छ?
मेरो 6 छोरा 6 छोरी थिए, 3 मात्रै छोरी छन्, 3 गए।
अनि अहिले बुवा चाहिँ कोसँग बस्नुहुन्छ?
कान्छा छोरासँग छु हजुर म।
ए कान्छा छोरासँग बसिरहनु भएको छ
हजुर।
उहाँहरूले एकदम राम्रो गर्नुहुन्छ है?
अरू बाहिर छुट्टिएका छन् अहिले पनि हेर्छन् घर कान्छ झन् हेर्ने भयो नि।
अनि बुवाको स्वास्थ्यमा अहिले के समस्या छ हजुरलाई थाहा छ?
केही छैन, राम्रो छ हजुर, राम्रै छ। पेट दुख्ने बेला खै ग्यास्ट्रिक थियो, त्यो ग्यास्ट्रिक छ अहिले अरू केही छैन हजुर।
अनि हिँडडुल गर्न सक्नुहुन्छ?
यसो अहिले पल्लोकोटो पल्लोकोटो गर्छु सक्दिनँ हजुर बाहिर हेर्न।
अनि बुवालाई के गर्न मनपर्छ नि?
के गर्नु हजुर? पर्वतलाई के गर्दा राम्रो हुन्छ, के गर्नु पाउँछु भन्छु।
दिनभरि के गरेर बस्नुहुन्छ बुवा?
म अहिले बस्छु, खाना दिन्छु, खान्छु, माला जप्छु, माला 108 माला जपिरहन्छु हजुर।
अनि बिहान कति बजे उठ्नुहुन्छ थाहा छ हजुरलाई?
बिहान 4 बजे 5 बजे उठ्छु।
पढ्न लेख्न त आउँछ हजुरलाई?
अलिअलि यसो गर्छु हजुर।
कतिसम्म पढ्नु भयो नि बुवाले?
मैले अर्को यता केही पढिनँ है, हाम्रो नेपालीमा नेपाली चाहिँ सब पकाएर मकाएर गर्दैछु, हिसाब किताब गर्छु नेपाली।
अनि बुवाले जागिर खानु भएको थियो?
जागिर खाइनँ हजुर मैले, चाहिँ म एउटा मात्र हो। अनि आमाले पिताजी म घरमै हुँदा जागिर खाएको, आमाले कतै जागिर छैन नखोज भएको भन्नु व्यापार गर्नेहरू भन्नु कपडा व्यापार।
कपडा व्यापार गर्नुभयो?
कपडा व्यापार थियो पहाडमा, 2008 व्यापार गरे अलिबार।
अनि बुवालाई यो उमेरमा आएर पहिलाको आफू उमेर छँदा अब आफ्नो जवानीको के कुराको धेरै याद आउँछ?
पहिलोको केटाकेटी बुझाएको 12-15 वर्ष उमेरदेखि नै व्यापारमा लागेछु, कपडा व्यापार थियो, मिल राखे, तिउरा मिल पनि थियो, धान मिल पनि थियो, अहिले पनि मिलको हजुरबा भन्छन्
बुवालाई। अहिले पनि मिलको हजुरबा भनेर सबै वरिपरि चिन्छन्, सबैले
चिन्छन्।
खुसी लाग्छ होला है बुवालाई त्यति बेला?
खुसी लाग्छ, गरेको कुरा भन्छ ठिकै छ भन्छ।
सबैजना छोरा छोरी के गर्दै हुनुहुन्छ?
राम्रै छ, गर्दै छन्, गरी खाएका छन्,
एकदम खुसी हुनुहुन्छ
हजुर।
अनि बुवाले भत्ता बुझिरहनु भएको छ कि छैन? के केमा खर्च गर्नुहुन्छ नि भत्ता?
दान धर्म गर्नु मन लाग्यो भने केही गर्छु।
तपाईँको भत्ता लिन कहाँ जानुपर्छ, घरैमा ल्याइदिन्छन्? महिनामा कति हजार लिनुहुन्छ याद छ हजुरलाई?
4,000।
बुवालाई आउने दिनमा अझ के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ?
दान धर्म गर्नु अझ केही होइन, पर्वतलाई के गर्दा राम्रो हुन्छ त्यो गर्न पाउँथ्यो जस्तो लाग्छ हजुर। चतारमा कोठा बनाए, रेग्मी समाजलाई बनाए, यहाँ र चतारमा बनाए, समाज सेवा गर्नु मन लाग्छ हजुर, त्यही गर्यो।
अहिलेका जवान सन्तानहरूलाई, अहिलेका जुन हुनुहुन्छ नि अब कुनै तपाईँको छोरा छोरी सम्मान हुनुहुन्छ, कुनै नाता नातिनी सम्मान हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
केही गरी खानुपर्छ भन्छु म, केही न केही गरेर खानु है भन्छु,
त्यतिकै नबस्नु, कर्म गरेर खानु
भन्नुहुन्छ।
ल बुवा, अब आगामी दिनमा पनि राम्रोसँग बस्नुहोस्, एकदम खुसी हुनुहोस् है, हामीलाई आशीर्वाद दिनुहोस्।
भगवान्ले कल्याण गरौँ हजुर, मलाई सम्झाउनु भयो, ठुलो धन्यवाद छ हजुरलाई।
एकदम खुसी लाग्यो है बुवासँग कुरा गर्न पाउँदा।
हजुर हजुर, मलाई झन् सुखी लाग्यो
यो अझ भेटेर कुरा गर्न पाए कति आनन्द हुन्थ्यो होला बुवा।
सम्झ पाए भगवान्ले पारिदिनुहुन्छ
धन्यवाद बुवा।
अहिले सुन्नुभयो खोटाङ जिल्लाको दिप्रुङ मार्सेको बतासेमा सन् 1976 जन्मिनुभई हाल विराटनगर महानगरपालिका वडा नम्बर 3 कञ्चनबारी पिपलचोकमा कान्छो छोरासँग बसोबास गर्दै आउनुभएका झण्डै 104 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक नारायण प्रसाद रेग्मीसँग गरिएको कुराकानी। उहाँको गत चैत्र 25 गते असामयिक निधन भएको थियो। उहाँको परिवारको आग्रह र अनुरोधमा भोलि हुने 45 दिनमा गरिने कामको अवसरमा हामीले यो कार्यक्रमलाई पुनः प्रसारण गरेका थियौं। अवश्य पनि घर परिवारका सदस्यहरू घटेको खबर पीड़ादायक नै हुन्छ। यो पीड़ालाई, यो शोकलाई सहन गर्दै यसलाई शक्तिमा परिणत गर्न परिवारका सबै सदस्यहरूलाई ईश्वरले शक्ति प्रदान गरून्। यस दुःखद घड़ीमा हामी पनि स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। श्रोता, यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईँलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका के कस्ता विषयहरूलाई हामीले समेट्नु पर्ला? तपाईँका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला। तपाईँले पठाउनुभएका रचनात्मक सुझावलाई हामी उचित सम्मान गरेर कार्यान्वयन पनि गर्नेछौं। अहिले गर्मीको मौसम शुरू भएको छ। मुलुकका विभिन्न भागमा तापक्रम बढ़ेर निकै गर्मी भएको छ। यस्तो अवस्थामा शरीरमा तापक्रमको सन्तुलन बिग्रन जान्छ, जसले गर्दा रुगा खोकी लाग्ने, जीव दुख्ने, आँखा बिझाउने र ज्वरो समेत आउने गर्दछ। यस्तो अवस्थामा सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन। बिहान बेलुकाको समयमा दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा पनि सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाउने गर्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। अनि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestanagarik@gmail.com jestanagarik@gmail.com पठाउन पनि सक्नुहुन्छ। तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि महत्वपूर्ण हुनेछन्। त्यसैको आधारमा हामी कार्यक्रमलाई परिमार्जित गर्दै पनि जानेछौं। हामीलाई पत्र पठाउने यो ठेगानापछि आवाजमा ज्येष्ठ नागरिक नामक पुस्तकमा छापिएको वृद्ध अवस्था शीर्षकको गीती कविता सुनाउँदैछौ। यसलाई लेख्नुभएको छ श्री ग्रीनफिल्ड नेशनल स्कूल बाफल काठमाडौँकी छात्रा सुस्मिता बासकोटाले।
जन्मदिने बुबा आमा पूजनीय हुन्छन्, विडम्बना आज तिनै असम्मानले रुन्छन्। 12 छोरा 13 नाति भएर नै के भो, आखिरमा एक्लै परे धन भएर के भो, पेट काटेर हुर्काए सन्तान आज तिनै भइ गए अन्जान। मिठो चोखो राम्रो जति सन्तानलाई पोसी, पढाई लेखाई घर गराइसकेपछि दोषी, वृद्ध अवस्था भएपछि अटाउँदैनन् घरमा, वृद्धाश्रममा फ्याँकिन्छन् ती, कहाँ गयो धर्म, बुढेसकालमा टुट्यो नि सहारा, मुस्किल भयो दुई छकको आहारा। धेरै धन लगानी भो छोरा छोरीमा बाउको, ऋण तिरेर सक्या छैन अझै पनि साउको, हाड छाला बाँकी रह्यो आराम गर्ने बेला, यही बेलामा सन्तानले गर्न थाले हेला, बाउ आमालाई नगर हेला, तिम्रो पालो आइहाल्छ केही बेला। कुमालेको चक्र हो यो, फन फनी घुम्छ, बा आमालाई रुवाउने भोलि आफै रुन्छ, जस्तो रोप्यो त्यस्तै फल्ने प्रकृतिको दिन, ऊ बेलामा वृद्धाश्रम कतै पनि थिएन, धान रोपेर फल्दैन मकै, पर्छ पर्छ ऊ पनि भगभकै। बा आमाले पाल्न सक्छन् 12 छोरा छोरी, ती 12 बाउ आमा भारी भो कमजोरी, नदेखे झै नचिने झै गर्छन् छल छाम, बाबा आमा भोको राखी गर्छन् चार धाम, जिउँदा पितृ आश्रममा रुँदैछन्, छोरा छोरी ढुङ्गालाई पुज्दैछन्, जिउँदा पितृ आश्रममा रुँदैछन्, छोरा छोरी ढुङ्गालाई पुज्दैछन्।
यो गीत कवितापछि अब सुनाउँदैछौ एउटा गीत राजेश पायल राईको स्वरमा। गीत लेख्नु भएको छ यादव खरेलले अनि संगीत दिनुभएको छ राजु सिंहले।
उमेर अलि ढके पनि जवानी त गा छैन, हे उमेर अलि ढके पनि जवानी त गा छैन, भर्खर त साथी पुगे बुढो अझै बाँच्न, भने जस्तो जोडीसँग जारी खेल्न पाछैन, बुढो भनी नहे पहे मन त बुढो भाछैन, उमेर अलि ढल्के पनि जवानी त गा छैन। पछि लाग्थे जानै फाले राम्री राम्री मै हुँ भन्ने पछि लाग्थे जानै फाले कतिलाई लठ्यायो बोल्ने पातको बिडी सल्काउँदै अझै पनि आटुकी क्या कालो कालो चस्मा ढल्काउँदै के पनि जवानी त गा छैन। कस्ता कस्ता फकायो उमेरमा बाटै छेकेर जस्तो लाग्छ अझै घुङ्गुरुको लट्ठी टेकेर जस्तो लाग्छ अझै घुङ्गुरुको लट्ठी टेकेर जवानीमा कतिलाई लोभ्याइयो जुल्फी पालेर अझै पनि आटुकी क्या 35 गोटा दाँतै हालेर ढल्के पनि जवानी त गा छैन, उमेर अलि ढल्के पनि जवानी त गा छैन, भर्खर त साथी पुगे बुढो अझै बाँच्न, भने जस्तो जोडीसँग जुवारी खेल्न पाछैन, बुढो भनी नहे पाहे मन त बुढो भाछैन, उमेर अलि ढल्के पनि जवानी त गाछैन।
लौत श्रोता, कार्यक्रमको अन्त्यमा सुनाइएको यसै गीतका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मोहन काफ्लेलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मीहरू दुर्गा निरौला र विमला राई सहित म राजन कार्की पनि विदा हुन्छु। नमस्कार।
मातृदेवो भव पितृदेवो भव यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा
जय होस् ज्येष्ठ नागरिक।